रूपान्तरण कार्यक्रमबाट प्राविधिक सहकर्मी सुरेन्द्र पौडेल र प्रस्तुतकर्ता मुकुन्द भण्डारीको यहाँहरूलाई नमस्कार। स्थानीय तहको विकास निर्माणका साथै अर्थपूर्ण सहभागिताको अभ्यास, लैंगिक सशक्तिकरण, समता र समावेशिताका विषयमा चर्चा गर्न यो कार्यक्रम प्रस्तुत हुँदै आएको छ। हरेक सोमबार बिहान 8:30 प्रस्तुत हुने रूपान्तरण कार्यक्रम मिडियम वेभका विभिन्न फ्रिक्वेन्सीहरू एफएम 98, 100 र 103 मेगाहर्जबाट पनि सुन्न सकिन्छ। साथै हामीलाई अनलाइन radionepal.gov.np मार्फत लाइभ सुन्न र डाउनलोड गर्न पनि सकिन्छ। आजको रूपान्तरणमा हामीसँग हुनुहुन्छ बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान। प्रभुजी, स्वागत छ कार्यक्रममा।
हजुर, धन्यवाद, नमस्कार।
यहाँ जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख हुनुहुन्छ। त्यहाँ प्रमुख भइसकेपछि मकवानपुर जिल्लाको समग्र विकास, त्यहाँको अवस्था, त्यसलाई कसरी एउटा राम्रो जिल्ला बनाउन सकिन्छ, विकास निर्माणको हिसाबले, शैक्षिक, स्वास्थ्य, विविध हिसाबले कसरी अगाडि बढ़ाउन सकिन्छ भन्ने हिसाबले यहाँ लागिराख्नु भएको छ र यहाँको जिम्मेवारी पनि यो आइरहेको अवस्थामा अहिले मकवानपुर जिल्लाका प्रमुख चुनौतीहरू के हुन् बताइदिनु न।
हजुर, धन्यवाद। अब यसमा चाहिँ अब विकास निर्माणको त हामीले समन्वयात्मक भूमिका निर्वाह गर्ने हो खासमा।
हजुर,
यसको अब प्रदेश संघसँग समन्वय गर्ने अर्थात् चाहिँ आपसी विकासको चाहिँ अब तपाईँको सन्तुलनको लागि हामीले चाहिँ पहल गर्ने, कतिपय ठाउँमा चाहिँ अब द्रुत गति विकास होला, कतिपय ठाउँमा चाहिँ विकास अन्तर्गत न्यून होला भन्ने हिसाबले यसलाई सन्तुलन मिलाउने हाम्रो दायित्व हुन्छ। अर्थात् चाहिँ सामान्यतः हामीलाई दिएको समन्वय सहजीकरणको जुन पाटो छ चाहिँ त्यो पाटोबाट हामीले हेर्ने हो र अर्को समग्र विकासको लागि हामीले पहल गर्ने कुरामा त्यही माथि हाम्रो यो बागमती प्रदेशको राजधानी पनि हो, एउटा सुगम जिल्ला पनि पर्यो मकवानपुर जिल्ला। त्यो कारणले गर्दाखेरि हामीले अब ओभरअलमा विकास गर्दाखेरि सबै अहिले एक किसिमले पिछडिएको चाहिँ अब जाति जनजाति भएको ठाउँ पनि भएको कारणले गर्दाखेरि सबै ठाउँको चाहिँ सन्तुलित विकास अर्थात् चाहिँ हाम्रो फेरि यो भूबनौटको हिसाबले पनि फेरि अब एक किसिमले चाहिँ अब हिउँ पर्ने ठाउँ पनि छ, समथर भाग पनि छ, तराईको एक किसिमको चाहिँ अब भित्री मधेसको चाहिँ पार्ट पनि भएको कारणले गर्दाखेरि यसलाई कसरी सन्तुलित हिसाबले विकास गर्ने भन्ने कुरा छ। अब राष्ट्रिय गौरव कार्यक्रमहरू पनि यहाँ सँगसँगै रहेको कारणले गर्दाखेरि हामीले चाहिँ अब यसलाई सन्तुलित हिसाबले विकास गराउने सवालमा हामीले चाहिँ अब भूमिका निर्वाह गर्ने हो। प्रदेश सरकारको आफ्नो ठाउँमा चाहिँ भूमिका छ, सङ्घबाट पनि केही मात्रामा चाहिँ हामीले चाहिँ अब सङ्घीय बजेटको लागि हामीले पहल गर्ने कुराहरू छ। पालिका प्रमुखहरूसँग अर्थात् चाहिँ पदाधिकारीहरूसँग हामीले चाहिँ अब निरन्तरको चाहिँ अब पहल गर्ने कुराहरू छ। त्यो कारणले गर्दाखेरि यहाँको चाहिँ जुन किसिमको चाहिँ एउटा विकासको एउटा चाहिँ अब सम्बन्ध अर्थात् एक किसिमको चाहिँ पालिका पालिका बिचको चाहिँ अब सहजीकरणको रूपमा हामीले भूमिका निर्वाह गर्ने हो र अर्को चाहिँ अब हामी एकदम चाहिँ राजधानीसँग नजिक भएको कारणले गर्दा राजधानीसँग कसरी चाहिँ एकदम छिटो पुग्ने भन्ने कुराहरू छ। अब यहाँ फास्ट्यागको कुराहरू हाम्रो चाहिँ अब आफ्नो तरिकाले अगाडि बढिरहेको छ। त्यसै गरी चाहिँ अब यता हाम्रो सिस्नेरी फाकेलको बाटोहरू एकदम व्यवस्थित तरिकाले अगाडि बढाउने कुराहरू अगाडि भइरहेको छ र अरू चाहिँ अब समग्र हिसाबले यहाँको अब कृषिको पाटोहरू भयो, शिक्षाको कुरा तपाईँले गरिहाल्नुभयो, स्वास्थ्य कुराहरू छ, स्वास्थ्यलाई कसरी व्यवस्थित गर्ने कुराहरू छ, कृषि शिक्षाको पाटोलाई पनि अलिक कसरी व्यवस्थित गर्ने कुराहरू छ। त्यो कारणले गर्दाखेरि हामीले गर्ने जुन समन्वयात्मक भूमिका छ, हामीले चाहिँ बजेट व्यवस्थापन गरेर भन्दा पनि त्यसलाई चाहिँ अब समन्वय गरेर गर्ने भूमिकाको पाटोबाट हाम्रो चाहिँ अब नियमित रूपमा चाहिँ अब हाम्रो मिटिङहरू जुन हिसाबले हामीले तोकेको चाहिँ अब ऊ परिधिभित्र रहेर गर्ने कार्यक्रमहरू हुन्छ। हामीले महिनाको एकचोटि चाहिँ अब छलफल मिटिङहरू हामी गरिरहेकै हुन्छौँ। जिल्लाको समग्र चाहिँ समीक्षा गर्ने कार्यक्रमहरू हाम्रो भइरहेकै छ। त्यो पाटोबाट चाहिँ हामीले गर्नुपर्ने भूमिका चाहिँ हामीले निर्वाह गरिरहेछौँ। प्रदेश सरकारसँगको चाहिँ नियमित सम्पर्क सम्बन्धको हिसाबले हुन्छ र हामीले कार्यक्रमिक हिसाबले चाहिँ गर्नुपर्ने संविधानको भूमिका हिसाबले चाहिँ हामीले भूमिका निर्वाह गरिरहेछौँ भन्ने लाग्छ।
हजुर, जुन अहिले जिल्ला समन्वय समितिलाई अधिकार कम दिएको भन्ने कुराहरू बाहिर चर्चामा छन् नि, तर अधिकारको कुराहरूलाई हेर्दाखेरि यहाँहरूको अधिकारलाई कम गरेको भन्दा पनि समन्वय गरेर अझै बढी यहाँहरूको दायित्व वहन गरेको होइन र भन्या
कुरा ठिकै हो। अब प्रायले बुझ्ने कुरा नेपालको सन्दर्भ कस्तो भइदियो भनेदेखि माननीय हुने बित्तिकै बजेट चलाउनु पाउनु पर्ने अर्थात् चाहिँ अब त्यस्तो भयो नि त, नीति निर्माण गर्नुपर्ने खास तर चाहिँ उहाँहरूलाई अब चाहिन्छ के भन्छ तपाईँको चाहिँ बजेट नै चाहियो अर्थात् चाहिँ सङ्घको होस् या प्रदेशको होस् मान्यज्यूले पनि मान्य के भन्छ बजेट चलाउन पाउनु पर्यो भन्ने कुरा उठ्छ र भइरहेको पनि छ। खासमा नीति निर्माण गर्नुपर्ने यहाँ पनि तपाईँको चाहिँ संविधानको भूमिका तोकेको छ, चाहिँ अब कानुन त संविधानले तोकेको छ तर पनि केही बजेट चलाउन पायो भनेदेखि भन्ने एउटा चाहिँ हाम्रो मनोविज्ञान छ। अर्थात् कानूनले दिएको चाहिँ एउटा परिधि चाहिँ भए तापनि बजेट निर्माण गर्न विकास निर्माणको चाहिँ ढङ्गले चल्न पाए हुन्थ्यो भन्ने एउटा हुन्छ। र अर्को कुरा तपाईँको हिजोको जीविसको जुन कार्यकारी भूमिका थियो त्यो एङ्गलबाट सोध्ने र बुझ्ने पनि एउटा रह्यो। अर्थात् चाहिँ अब जीविस सभापतिले चाहिँ अब सिङ्गो जिल्लाभरिको बजेट परिचालन गर्न पाइरहेको अहिले चाहिँ अब एउटा अभिभावकीय भूमिका समन्वय गर्ने भन्दाखेरि चाहिँ कति बेला चाहिँ पर्ने कुरा एउटा हो। तर पनि राज्यले दिएको अधिकारको क्षेत्रमा जुन कुरा दिएको छ त्यसैमा चाहिँ अब फेरि गर्ने काम त धेरै छ। कस्तो भइदियो भनेदेखि अब गरे जति पनि छ, नगरी चाहिँ अब चुप्लाएर बस्ने ठाउँ पनि जस्तो पनि भइदियो कि यो चाहिँ अब संरचना हिसाबले, अर्थात् चाहिँ भूमिका आफैले नै सिर्जना गर्नुपर्ने जस्तो राज्यले गर्ने चाहिँ जस्तो जुन जुन तोकेको छ समन्वय गर्नु पर्यो, अर्थात् चाहिँ कतिपय विवाद भयो भनेदेखि चाहिँ अब तपाईँलाई सहजीकरण गरिदिनु पर्यो भन्ने कुराहरू भइदिँदाखेरि, अर्थात् चाहिँ अब आफ्नो भूमिका चाहिँ आफैले अलिक खोज्नुपर्ने जस्तो पनि छ। तर फेरि अब फेरि जुन हिसाबले चाहिँ अब सिङ्गो जिल्लाको समन्वय गर्ने जुन दायित्व दिएको छ एक्टिभ हुने हिसाबले अब क्रियाशील हुने हिसाबले तपाईँको अभिभावकै हिसाबले तपाईँको चाहिँ जुन भूमिका निर्वाह गर्ने कुरालाई त तपाईँ चाहिँ कम आग्ने कुरा पनि भएन। फेरि अहिले पछिल्लो चरणमा फेरि चाहिँ अब कतिपय चाहिँ हाम्रो चाहिँ पालिका स्तरको संरचनाको कुराहरू छ, अर्थात् चाहिँ त्यहाँको चाहिँ हुन त संविधानले हिजो दिएको पालिकालाई चाहिँ पालिका स्तरमै नागरिकता वितरण गर्ने कुरा गरेको थियो तर राज्यले अहिले त्यो पालिकामै नागरिकता वितरण गर्ने स्थिति बनाएन। लालपुर चाहिँ तपाईँको चाहिँ तल पालिकामै वितरण गर्ने कुरा थियो त्यो सम्बन्ध पुगेन नि। कति सन्दर्भमा त्यो विकास गर्ने पाटोहरू पनि छ, त्यो कारणले गर्दा चाहिँ केही कुराहरू चाहिँ फेरि अब प्रदेश र सङ्घले पनि केही अधिकार प्रत्यायोजन गर्ने भन्ने कुराको कारणले गर्दाखेरि जिल्ला समन्वयको भूमिका छ। फेरि कतिपय सन्दर्भमा चाहिँ जिल्ला समन्वयको पुरानो चाहिँ अब संरचनाहरू सङ्घ र प्रदेश भइसिएपछि जिल्लामा भएको चाहिँ अफिसियल कतिपय कार्यालयहरू त्यसले पनि समन्वय गर्नुपर्ने भूमिका पनि छ। त्यो कारणले गर्दा यसको भूमिका चाहिँ कम छैन, फेरि अधिकार चाहिँ फेरि केही मात्रामा चाहने त स्वाभाविक हो जस्तो लाग्छ।
इन्द्र भन्नाले काम गर्यो भने अधिकार कम होइन, यहाँ बजेटसँग जोडिएर गर्दाखेरि चाहिँ समन्वय समितिको चाहिँ काम कम भयो अधिकार छैन भन्न खोजिएको त्यसो भए
हजुर खास त्यही हो चाहिँ बुझ्न खोजिएको कस्तो भन्छ कि ट्याक्क मैले पनि यति लाख बजेट दिएँ यति करोड बजेट दिएँ भनेर चाहिँ अब जसरी पालिका प्रमुखज्यूहरूले मान्य मैले भनिनँ कि मान्यज्यूहरूले पनि ल यो टोलमा चाहिँ मैले यसरी विकासको लागि यति बजेट दिएँ भन्ने एङ्गलबाट सोध्ने कुराले गर्दाखेरि अलिक समस्या पर्या हो। तर नत्र तपाईँ चाहिँ अब कानुन रूपमा दिएको अर्थात् संविधानले दिएको यो संविधानको भूमिका त तपाईँको थियो एकदम राम्रै छ, त्यो किनकि अब समन्वय त एक किसिमले गर्नै पर्यो। हुन त फेरि अहिले चाहिँ एउटा कुरा पनि उठिरहेको छ यो जिल्ला समन्वय किन चाहिँ राखिरहेको होला, यो जरुरी पनि थिएन अर्थात् चाहिँ यसलाई चाहिँ अब होइन संघीयता नै चाहिँदैन भन्ने पनि छ नि, यहाँ त संघीयता नै चाहिँदैन सिधै केन्द्र र तपाईँको स्थानीय तह भइदिए हुन्थ्यो भन्ने एङ्गलबाट नै कुराहरू उठाएको छ। विषय उठ्ने कुरालाई अब त्यो अन्यथा लिने कुरो भएन, अर्थात् चाहिँ अब कतिपय चाहिँ जिल्ला विकासलाई जीवित जिल्ला समन्वयले अलिकति अधिकार प्रत्यायोजन गरेर दिएर अलि व्यवस्थित गर्नु पर्यो अलिक पावरफुल बनाउनु पर्यो भन्ने एङ्गलबाट पनि कुरा उठिरहेकै छ। त्यो कारणले गर्दाखेरि यो विषय उठ्ने कुरालाई एक ठाउँमा राख्दै तर चाहिँ संविधानले दिएको अधिकार भनौँ अर्थात् चाहिँ जुन कर्तव्य दिएको छ जुन दायित्व दिएको छ त्यसैमा अगाडि बढ्ने कुरा नै ठिक हो जस्तो लाग्छ। जुन चाहिँ अब अहिले सोचेको छ 2072 संविधानले चाहिँ अब नेपालको संविधानले जुन अधिकार दिएको छ जुन सोचेको छ त्यसलाई कार्यान्वयन गर्ने कुरा नै महत्त्वपूर्ण छ। अहिले तपाईँको दोस्रो चाहिँ अब सङ्घीय निर्वाचनतिर प्रवेश गरिरहेको छ सङ्घ र प्रदेशको, पहिलो निर्वाचन सफलतापूर्वक सम्पन्न भइ चाहिँ कार्य सम्पन्न भइसकेपछिको बिचमा के केही कुराहरू आए अहिले फेरि नयाँ तरिकाले चाहिँ फेरि अब जान खोज्दैछ। त्यसपछि अलिकति स्थायित्व हुने कुरा चाहिँ होला सायद, यो संविधानले परिकल्पना गरेका कुराहरू सबै नै व्यवहारमा आइसक्यो भन्ने पनि लाग्दैन। केही मात्रामा चाहिँ तपाईँको अभ्यासमा गए र केही मात्रामा चाहिँ विवाद पनि भयो, अब चाहिँ अब फेरि तपाईँको चाहिँ निरन्तरतामा जाँदाखेरि कि नेपालमा चाहिँ छिटो छिटो केही परिवर्तन खोजिरहने केही नयाँ नयाँपनहरू खोजिरहने कुराले पनि जस्तो हामी देख्छौँ नि अब बेलायतको संविधानको चाहिँ कुरै छैन अर्थात् चाहिँ अब अन्त अन्तको यति वर्ष भयो यति सय वर्ष यति भयो भन्ने कुरा छ नि त, सयौँ वर्ष पार गरिसक्यो संशोधनको मात्रै कुराहरू आउँछ भन्ने छ। हामी चाहिँ तपाईँको चाहिँ अब बारम्बार संविधान मात्रै चाहिँ कोटाइरहने तर चाहिँ अब चाहिँ जनताको अवस्थामा त्यति ठुलो कुरो नहुने अर्थात् चाहिँ अवस्था नबदलिने
होइन
व्यवस्था बदल्ने भन्ने कुराहरू छ नि त, ती कुराहरूबाट हेर्दाखेरि तपाईँको यो संविधानलाई एकदम चाहिँ सुव्यवस्थित तरिकाले चाहिँ अब चाहिँ लागू गर्दै जाँदाखेरि सायद यसको सुन्दर पक्षहरू अझै पनि उजागर हुँदै जाला जस्तो चाहिँ मलाई लाग्छ।
हजुर प्रभुजी, इन्द्र कुनै बेला मेची महाकालीलाई काठमाडौँसँग जोड्ने जिल्लाको रूपमा यहाँको जिल्लालाई पनि लिइन्थ्यो होइन, अहिले देश संहितामा गएको छ, देशको संघीय राजधानी काठमाडौँको पनि राजधानी अहिले मकवानपुर छ, तर काठमाडौँ र मकवानपुरलाई जोड्नको लागि कुनै यात्रुले साँझ बिहान मन लागेको बेला जानको लागि यातायातको साधन त्यसरी पाइँदैन, एउटा जीवहरू हजुरको अथवा के सहजी हजुरको सिन्डिकेट छ यात्रु मारमा छन्। अब एउटा प्रदेशको राजधानी हो र संघीय राजधानी आफ्नै क्षेत्रभित्र जानको लागि पनि सहज वातावरण हुने अवस्था कहिले आउला?
अब यसमा यस्तो छ, अब काठमाडौँबाट चाहिँ हेटौँडा आउनलाई सुमो यातायातको सेवा त छँदैछ होइन, अब अलिकति चितवनबाट आउँदाखेरि अर्थात् मुगलिङ हुँदै आउँदा चाहिँ अलिक लामो रुट अलिक लामो भयो।
मैले यहाँनिर जोड्नु खोजेको काठमाडौँबाट हेटौँडा जाँदाखेरि सुमो यातायातको अथवा अन्य कुनै साधनहरूको एउटा सिन्डिकेट छ, उहाँले चाहिँ भनेको भाडा तिर्नुपर्छ, बार्गेनिङको आधार हुन्छ, आफूले आउन चाह्यो भने साँझको बेला आउन चाह्यो भने उहाँले रेटभन्दा बढी लिने, यस्ता यस्ता कुराहरू भइरहेका छन्। किन सहज पहुँच हुनुपर्ने होइन र भने यसको सम्बन्ध कसरी गर्नु?
यसमा यस्तो छ, तपाईँको ठिकै हो तपाईँले भएको कुरा, तपाईँको दसैँमा र विशेष गरी चाडमा, दसैँ या चाहिँ अब कुनै अब होलीहरू भयो अर्थात् ठुलो चाड हुन्छ नि, राजधानीबाट बाहिर आउने नेपालको त तपाईँको जो पनि काठमाडौँमा केन्द्रित हुने परिपाटी भयो, अहिलेसम्म सङ्घ भए पनि धेरै त अहिले पनि त्यहीँ केन्द्रित भइरहेछ। त्यो जब तपाईँको चाहिँ दसैँबाट बाहिर गयो, यसपालि चाहिँ 20 लाखभन्दा बढी बाहिर निक्लियो भन्ने कुराहरू छ, बाहिरबाट भित्र जाने मान्छे नहुने त्यसरी गएर सबै बाहिर निक्लि गर्दाखेरि अब यात्रु चाहिँ तपाईँको एकतिर मात्र भयो, त्यो कारणले गर्दाखेरि उहाँहरूले अलिकति व्यावसायिक हिसाबले त्यसरी चाहिँ गर्न खोज्ने एउटा परिपाटी चाहिँ छ यहाँको सवालमा। अर्को कुरा तपाईँको फेरि अब यसलाई नियमन गर्न लागि अब राज्यले नै एक किसिमले होइन ठाउँ ठाउँमा चाहिँ अब हेल्प डेस्कहरू राखेर अर्थात् चाहिँ कतै त्यस्तो पर्यो कि के हो भनेर चाहिँ अब नियन्त्रण अनुगमन पनि भइरहेकै छ, त्यो पाटो पनि छ, फेरि चाहिँ सकेसम्म त्यसलाई नियन्त्रण गरौँ। अब तपाईँ रिजर्भ गरेर जाने कुरालाई त अन्यथा लिने कुरो भएन होइन, आफ्नै तरिकाले रिजर्भ गरेर जाने म हामी जान्छौँ यतासम्म पुर्याउँछौँ जान्छौँ भन्ने कुरालाई अन्यथा कुरा भएन, नियमित प्रक्रियामा चाहिँ अन्यथा नगर्नु भन्ने हिसाबले चाहिँ त्यो किसिमको भइरहेकै छ ठाउँ ठाउँमा। तपाईँ कतै चाहिँ अब चाहिँ उसले नेपाल प्रहरीले पनि सोधखोज गर्ने अनुगमन गर्ने पाटोहरू छ, हामीले पनि त्यो किसिम बुझ्ने भन्ने पनि गरिराखेकै छौँ, सकेसम्म चाहिँ त्यो सर्वसाधारण जनताले त्यो चाहिँ समस्यामा नपरोस् अप्ठ्यार नपरोस् भन्ने कुरा छ। अर्को तपाईँको अब जबसम्म यो हाम्रो फास्ट्यागको कुराहरू छ चाहिँ एकदम यहीँबाट जोडेर गएको छ, सुरुङ मार्ग कुराहरू पनि यहाँ बेलाबेला चलिरहेको छ, यो बाटो अलिक व्यवस्थित हुँदै गइसकेपछि तपाईँको सकेसम्म चाहिँ अलिक ठुलो फराकिलो बाटो बनिसकेपछि त्यो एउटै यातायातमा मात्रै भर पर्नु पनि नपर्नु हुनसक्छ, अन्य यातायात साधनहरू माध्यमबाट पनि हुँदाखेरि यी कुराहरू हल हुँदै जाला जस्तो लाग्छ।
हजुर, मकवानपुर जिल्ला आफै पनि एउटा ऐतिहासिक जिल्ला, भौगोलिक हिसाबले पनि एउटा महत्वपूर्ण जिल्ला, किनभने भौगोलिक अवस्थाले पनि त्यहाँ चाहिँ केही साथ दिएको छ र आर्थिक हिसाबले पनि विगतदेखि नै मकवानपुर एउटा महत्वपूर्ण जिल्लाको रूपमा रहँदै आएको र औद्योगिक क्षेत्रका कुराहरू पनि त्यससँग जोडिएका कुराहरू छन्। अहिलेको अवस्थामा स्थानीय तहहरू अथवा तीनै तहको सरकारहरू आफैले चाहिँ आत्मनिर्भर हुनुपर्छ, आर्थिक हिसाबले आत्मनिर्भर हुनुपर्छ, सबै हिसाबले चाहिँ आत्मनिर्भर हुनुपर्छ भनिरहँदाखेरि त्यहाँको स्रोत साधन, त्यहाँका जल सम्पदाका कुराहरू, पर्यटकीय क्षेत्रका कुराहरू, त्यहाँका पुराना गढीका कुराहरू, दरबारका कुराहरू, जो ऐतिहासिक कुराहरू छन्, त्यही मठ मन्दिरका कुराहरू, यिनीहरूलाई हेर्ने अथवा समग्र भन्यो धार्मिक पर्यटकीय यावत जुन त्यहाँ सम्पदाहरू छन् र त्यहाँको चाहिँ तराईको भूमिदेखि लिएर पहाडी भूमि पनि छ, यहाँले भन्नुभयो हिउँ पर्ने ठाउँदेखि लिएर तराईको फाँटहरू पनि छन् भन्नुभयो, अब यी सबैलाई सदुपयोग गरेर त्यो जिल्लालाई आत्मनिर्भर बनाउन सकिने सम्भावना छ कि छैन?
छ, त्यसमा त तपाईँको हाम्रो चाहिँ पालिकाहरू नै आफ्नै तपाईँको स्रोतलाई व्यवस्थित गर्ने हुन त सकेसम्म तपाईँको कर नबढाउने दायरा बढाउने भन्ने एङ्गलले पनि अब तयारीहरू भइरहेको छ। यहाँको प्राकृतिक स्रोतहरू चाहिँ जति पनि तपाईँको चाहिँ छ, जस्तो अब खानीजन्य कुराहरू भयो अर्थात् चाहिँ यो ढुङ्गाकिटी बालुवा कुराहरू छ, नदीजन्य चाहिँ होइन चाहिँ अब कुराहरू छ, कतिपय पालिकाहरूमा तपाईँको चाहिँ त्यसले पनि राम्रो आय आर्जन भइरहेको छ। औद्योगिक क्षेत्र कुरा गर्नुभयो, एउटा औद्योगिक क्षेत्र अलिक चाहिँ अब विकास हुँदै आइरहेको छ, पुरानो त यो त चाहिँ अब नेपालकै पुरानो चाहिँ राम्रो औद्योगिक क्षेत्र छँदैछ, त्यो कारणले गर्दाखेरि यहाँको पाटो त्यो राम्रो छ। तपाईँले उजागर गर्नुभएको जस्तै तपाईँको चाहिँ अब हाम्रो सिमबन्ज्याङ अर्थात् चाहिँ दामनको चाहिँ अब एउटा एक किसिमको पर्यटकीय क्षेत्र छ भनेदेखि तल्लो भेगमा पनि अब ऐतिहासिक थलोहरू पनि पर्याप्तै छ, यहाँ चाहिँ अब चिसापानी गढी छ अर्थात् चाहिँ मकवानपुर गढी छ, त्यसपछि गएर चाहिँ अब महाभारतकालीन तपाईँको चाहिँ भुटनदेवी मन्दिरदेखि लिएर धेरै धेरै ठुलो अब शैल स्मारक पनि तपाईँको चाहिँ पछिल्लो निर्माण भएको ठाउँहरू एकदम चाहिँ अब व्यवस्थित छ, त्यो हिसाबले पर्यटक पर्यटनको हिसाबले पनि अलि व्यवस्थित छ। अरू कुरा तपाईँ चाहिँ अब यहाँको जुन हिसाबले तपाईँले जुन किसिमको चाहिँ अब आत्मनिर्भरताको कुरा गर्नु पर्दाखेरि यहाँको विभिन्न पाटोसँग पालिकाहरूले आफ्नै तरिकाले कुनै पालिकाले चाहिँ अब खाद्यान्नमा आत्मनिर्भर हुने तयारी गरिरहेको छ, कुनैले चाहिँ उसमा माछा मासुमा चाहिँ अब आत्मनिर्भर अन्डाहरूमा आत्मनिर्भर हुने तयारीहरू गरिरहेको छ, आफ्नै उत्पादन पनि आत्मनिर्भर आफ्नै छुट्टै पहिचान गर्ने पनि तयारीहरू गरिरहेको छ, अब प्रयास जारी छ। यहाँको अब ऐतिहासिक पाटो सँगसँगै अहिलेको पछिल्लो चरणको चाहिँ आवश्यकतालाई पनि बोध गर्दै यो ठाउँको छुट्टै पहिचान दिने हिसाबले पनि यहाँको चाहिँ अब पालिकाहरू हामीले त्यो किसिम त्यसको लागि चाहिँ संविधानको भूमिकाहरू हामीले निर्वाह गरेका छौँ, कुन ठाउँमा के गर्दाखेरि के सम्भावनाहरू बढ्न सक्छ अर्थात् चाहिँ एक किसिमको चाहिँ अब लिङ्कमा पनि त्यसको विकास गराउनु पर्ने चाहिँ अब आवश्यकता हुनसक्छ। जस्तो कि अब पर्यटन हिसाबले हेर्दाखेरि दुई दिन त पालिका पनि चाहिँ एक किसिमले चाहिँ अब चाहिँ सम्बन्ध बढाएर पनि लानुपर्नेहरू पनि छ। त्यही कारणले गर्दाखेरि यहाँको आत्मनिर्भरको निर्भरताको पाटोमा चाहिँ अब पालिकाहरू आफ्नो तरिकाले अगाडि बढिरहेको छ भनेदेखि हिजोको चाहिँ अब ऐतिहासिक थलोहरू त्यसपछि गएर चाहिँ अब धार्मिक थलोहरूदेखि लिएर विभिन्न पाटोहरूको चाहिँ अब अलि पछिल्लो चरणमा संरक्षण सम्वर्धन भएको छ। अलिकति मलाई लाग्छ केही मात्रामा त तपाईँको यो कम्ब पछि पनि केही चाहिँ अब डेभलप पनि भएको पनि देखिन्छ। त्यो चाहिँ हुन त एउटा चाहिँ विपद आयो नेपालमा, त्यसले पनि केही मात्रामा फेरि पछि पुनर्निर्माणको पाटोमा पनि अलिकति सहजता पनि अलिक केही भयो कि भन्ने पनि लाग्छ। त्यो कारणले गर्दाखेरि यो मकवानपुर जिल्लाको जुन हिजोको विशेषता छ त्यसैको जगमा टेकेर अगाडि बढ्ने सवालमा चाहिँ केही नयाँपन चाहिँ भएको छ र त्यही माथि फेरि राजधानी भइसकेपछि त्यसले अलिक बेसी प्राथमिकता चाहिँ पाएको छ। र तपाईँले भन्नुभयो अब राजधानीको हिसाबले त अब तपाईँ काठमाडौँको पनि राजधानी यही हो, तर पछिल्लो फेरि चाहिँ अब नेपाल सरकारले तिनवटा चाहिँ जिल्लालाई अझै आफ्नै तरिकाले सञ्चालन गर्नुपर्छ, केन्द्र शासित जस्तो चाहिँ अब गराउनुपर्छ भन्ने केही मात्रामा चाहिँ फेरि चाहिँ त्यसले पनि एक किसिमको केही नयाँपन अर्थात् केही विवाद जस्तो हामीलाई चाहिँ छुट्टै बनायो अर्थात् चाहिँ प्रदेशको अधिकारहरू खोस्यो भन्ने कुराहरू पनि छ। यहाँ केही नभएको भन्ने त होइन, अर्थात् चाहिँ प्रहरी संरचनादेखि लिएर विभिन्न हिसाबले दुईवटा तिनवटा जिल्लालाई चाहिँ बागमती प्रदेश भन्दा नि अलग हो भन्ने हिसाबले गर्दाखेरि केही कुरा त उठेको छ। तर पनि फेरि यो एक किसिमले चाहिँ राजधानीको हिसाबले चाहिँ मकवानपुर जिल्ला एटौँडा भएको कारणले गर्दाखेरि यो ठाउँको लागि चाहिँ फेरि धेरै राम्रो भएको छ जस्तो लाग्छ।
हजुर, हाम्रो संवैधानिक व्यवस्था अनुसार विभिन्न योजना कार्यक्रम ल्याउँदाखेरि चाहिँ जुन सीमान्तकृत वर्गहरूका कुरा छन्, पछाडि पारिएको अथवा पछाडि परेका वर्गका कुराहरू छन्, ती जसलाई चाहिँ मूल प्रभावमा ल्याउनु पर्ने अवस्था हुनसक्छ, उहाँहरूको लागि पनि त समन्वयात्मक भूमिका खेल्नुपर्ने हुन्छ। किनभने मकवानपुर जिल्लामा करिब करिब 47% जति तामाङको बस्ती छ भने सबैभन्दा कम वनकटिया समुदायको सबैभन्दा कम बस्ती छ। यस्ता धेरै मैले उदाहरणको रूपमा भने यस्ता समुदायहरू पनि छन्, उहाँलाई विकासको मूल प्रभावमा ल्याउनु पर्छ। यी कुराहरूमा चाहिँ पालिकाहरूले अहिले धेरै ठाउँमा के पनि देखेको छ भने यो लक्षित वर्गका कार्यक्रमहरूलाई यो सबैको हो नि भनेर बाटो सबै हिँड्छन् नि बाटोमा हाल्ने, स्कूल सबैको हो नि भने स्कूलमा हाल्ने, यी यावत समस्याहरू देशका विभिन्न ठाउँमा देखिएका छन्। मैले अगाडि भनेका कुराहरूलाई ती लक्षित वर्गका योजनाहरूलाई लक्षित वर्गका कार्यक्रमहरूलाई लैङ्गिक सशक्तिकरणका कुराहरूलाई महिला जनजाति आदिवासीका कुराहरूलाई यिनीहरूलाई चाहिँ विकासको मूल प्रवाहमा ल्याउनको लागि त्यहाँका पालिकाले गरेका छन् कि छैनन्, के छ अवस्था
यसमा? ठिक छ, यसमा चाहिँ तपाईँको पालिकाले आफ्नो तरिकाले तयारी गरेको छ। जस्तो तपाईँले भन्नुभयो यहाँ चाहिँ अब चेपाङको पनि ठुलो बाहुल्यता छ, मकवानपुर जिल्लामा वनकरियाहरू हुन्छ अनि त्यसै गरी चाहिँ अब यहाँ चाहिँ अब माझी बोटे लगायतकोहरू पनि होइन हुनुहुन्छ, उहाँहरूलाई पनि तपाईँको एक हिसाबले चाहिँ सम्बन्धित पालिकाहरूले अब केही तपाईँको चाहिँ बजेटकै व्यवस्थापन गरेर उहाँ कतिपयको लागि भवन चाहिँ चेपाङ आवासको कार्यक्रमहरू सञ्चालन भइरहेको छ, चाहिँ अब घर निर्माण गरिदिने त्यसरी। अर्को कुरा त फेरि तपाईँको उहाँको बस्तीलाई अहिले व्यवस्थित गर्न लागि अब यातायातको कुरा त चाहिँ आवश्यकता छँदैछ होइन, बाटोघाटोको पनि कुराहरू छ, त्यो बस्तीलाई त्यो ठाउँलाई पक्केट एरियाको रूपमा पनि विकास गरेर लानुपर्छ। कतिपय सन्दर्भमा त्यो जातिको आफ्नो चाहिँ अब उत्पादन कुराहरू छ होइन, जस्तो चेपाङहरूको कुरा गर्दाखेरि चिउरीको कुराहरू आउँछ, त्यो एरियाले अलिक कसरी व्यवस्थित गर्ने, उहाँहरूको उत्पादन उहाँहरूको चाहिँ अब इतिहासलाई कसरी संरक्षण गर्ने सम्वर्धन गर्ने, यहाँ चाहिँ चेपाङ सङ्ग्रहालयको कुराहरू छ, तामाङ सङ्ग्रहालयको कुराहरू छ, यी पाटोहरूमा सम्बन्धित पालिकाहरूले बजेटकै व्यवस्थापन गरेर तयारीहरू गरेको छ। तर एउटा कुरा चाहिँ कस्तो छ भनेदेखि अब हिजो हुन त अलि अगाडि कुरा हाम्रो चाहिँ अब गत चाहिँ अब स्थानीय तहको निर्वाचनपछि केही पालिकाहरूले चाहिँ यो महिलाको लागि एकदम चाहिँ विशेष महिला चाहिँ अब दलित जनजाति लगायतको चाहिँ अब सीमान्तकृत वर्गहरूको लागि आएको चाहिँ बजेटलाई एकदम चाहिँ पूर्वाधारमा मात्रै विकास गर्यो भन्ने कुराहरू नआएको आएको छ। तर अहिले चाहिँ अलिक सचेत हुनुभयो जस्तो लाग्छ, अहिलेको पछिल्लो चरणमा चाहिँ सम्बन्धित वर्गलाई त्यो समुदाय पनि अलिकति सचेत भएर अगाडि आउनुभयो यो सवालमा चाहिँ मिडिया कर्मीहरूको पनि हात छ, उहाँहरूले पनि अलिकति उहाँहरूलाई एवेरनेस गराउनुको अर्थात् होइन सचेत गराउनुको तपाईँहरूको बजेट यो छ, हिजो यो थियो, अहिले यो छ, यो तरिका छ भनिसकेपछि उहाँहरू पनि आफ्नै तरिकाले चाहिँ अब अगाडि आएर खोज्ने अब जुन बुझ्ने कुराहरू भयो, फेरि अब संहिताले चाहिँ अब दिएको अधिकार कुराहरूको अर्थात् चाहिँ अब पहिचानको कुराहरूको कुराहरू छ, त्यो कारणले गर्दाखेरि पनि त्यसले गर्दा केही कुराहरू भएको छ, त्यो कारणले गर्दाखेरि सम्बन्धित चाहिँ अब सीमान्तकृत वर्ग अर्थात् चाहिँ अब पिछडिएको अर्थात् चाहिँ अल्पसङ्ख्यक समुदायहरूको लागि एकदम चाहिँ अब सम्बन्धित पालिकाहरूले बजेट व्यवस्थापन गर्नु भएको छ, कतिपय सन्दर्भमा त सम्बन्धित वडाको अध्यक्षहरू चाहिँ अब त्यही समुदायहरूकै चाहिँ हुनुहुन्छ, चाहिँ वडाको अध्यक्ष भन्नु पनि एक किसिमको चाहिँ अब चाहिँ अधिकार प्राप्त अर्थात् चाहिँ कार्यकारी भूमिकाको हुनुहुन्छ, कतिपय सन्दर्भमा तपाईँको चाहिँ चाहिँ पालिकाको चाहिँ उपप्रमुख प्रमुखहरू पनि अब त्यो स्तरसम्म पुग्नु भएको छ, त्यो कारणले गर्दाखेरि यसले एक किसिमको चाहिँ अब पालिकाले गर्दाखेरि राम्रै भएको छ भन्ने मलाई लाग्छ। र अर्को कुरा चाहिँ अब हामीले माथिल्लो निकायमा अर्थात् चाहिँ प्रदेशमा सङ्घमा पनि हामीले चाहिँ बजेटको माग गरेका छौँ, त्यो समुदायहरूले सम्बोधन गर्नलाई चाहिँ पहल गरेका छौँ, अर्थ मन्त्रालयसँग प्रधानमन्त्रीज्यूहरूसँग हामीले चाहिँ अब भूमिका चाहिँ त्यो त्यो ठाउँको लागि विशेष व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले पनि हामीले गरेका छौँ, केही बजेटहरू परेको छ, त्यो कारणले गर्दाखेरि यहाँको चाहिँ अब पिछडिएको समुदायहरू अल्पसङ्ख्यक सीमान्तकृतहरूको लागि चाहिँ यसले चाहिँ अब राम्रै गर्छ र हामी चाहिँ त्यसलाई चाहिँ अलिक व्यवस्थित गर्दै लिएर जान्छौँ भन्न पनि चाहन्छु।
हजुर, अब मकवानपुर जिल्ला मैले अगाडि पनि भने त्यहाँ धेरै सम्भावनाहरू छन्, गोरक्षेश्वर, भुटनदेवी, बजरवाराही जस्ता थुप्रै धार्मिक क्षेत्र, मकवानपुर गढी, भैरव डाँडा, इन्द्र सरोवर, चिसापानी, दामन, पालुङ जस्ता यो पर्यटकीय सम्भावना भएका क्षेत्रहरू र काठमाडौँ उपत्यकामा भएका जुन नागरिकहरू छन्, बासिन्दाहरू छन्, यहाँका जनताहरू पनि चाहिँ काठमाडौँ बाहिरभन्दा यसो पर्यटकीय हिसाबले पनि त्यो क्षेत्रमा जाने गरेका छन्, तर त्यहाँका बासिन्दाहरू अझै पनि रोजगारीको सिलसिलामा बाहिर गइरहेका छन्। यो एकातिर त्यहाँ मानिसहरूको चाप हुँदा हुँदै पनि रोजगारीको सिलसिलामा त्यहाँका नागरिकहरू बाहिर जानु परेको छ, त्यहाँका नागरिकहरूलाई यी क्षेत्रहरू, त्यहाँका सम्भावनाहरू छन् तिनीहरूको विषयमा जानकारी गराएर उहाँहरूलाई आफ्नै जिल्लामा राख्न सक्ने वातावरण हुन सकेको छैन, कहाँनिर कमी भयो यो?
यसको त ठिकै हो, अब उहाँहरूलाई सकेसम्म चाहिँ आफ्नै ठाउँमा चाहिँ स्वरोजगार चाहिँ अब गराउने चाहिँ अब रोजगारको सिर्जना गर्ने कुरा त सम्म हाम्रो दायित्वभित्रै पर्यो, र यो त सिङ्गो देशकै समस्या हो, अब हाम्रो नेपालकै एउटा समस्याको रूपमै रहेको छ,
होइन देशको समस्या एउटा होला, यहाँहरूको जिल्लामा त सम्भावना छ नि, त्यो रोक्न सक्ने अवस्था छ नि त, तर सकिराख्नु भएको छैन।
ठिक छ, ठिक छ, त्यसको लागि अब हामीले तपाईँको तपाईँले भन्नुभयो अब यहाँको चाहिँ अब मानव निर्मित इन्द्र सरोवर पनि छ, त्यसले गर्दा त्यहाँको चाहिँ अब एक किसिमको अहिले चाहिँ राम्रो चाहिँ पर्यटनको विकास भएको छ, अर्थात् चाहिँ होटेल व्यवसायहरूको अर्थात् होइन अर्थात् एक राम्रो विकास भएको छ, अहिले त्यसले तपाईँले भन्नुभएको जस्तै यसले पनि घटेको छ कतिपय सन्दर्भमा, यहाँको चाहिँ अब बेरोजगार दर घटेको छ जस्तो लाग्छ, किनकि अब व्यवसाय सुरु भएको छ, आफ्नो चाहिँ होटेल व्यवसायदेखि लिएर चाहिँ अब पसलहरू लगायत धेरै कुराहरू विकास भएको छ, उत्पादनमा चाहिँ वृद्धि भएको छ, त्यो कुराहरू छ, यहाँको तपाईँको कृषिमा आफ्नै तरिको पहिचान छ, पालङको छुट्टै पहिचान छ, यहाँ हाँडीखोलाको छुट्टै पहिचान छ, अब ठाउँ ठाउँको आफ्नो तरिको किसिमको चाहिँ छुट्टै पहिचानहरू पनि अब रहेको छ, धार्मिकदेखि लिएर चाहिँ अब सांस्कृतिक हरेक पाटोहरू कुराहरू छ, त्यसलाई चाहिँ अलि हामीले अझै पनि व्यवस्थित गर्दै चाहिँ यसको चाहिँ बेरोजगार दर अर्थात् चाहिँ विदेश जानुपर्ने अर्थात् चाहिँ अब मान्छेको चाहिँ आय स्तरलाई चाहिँ अब हामीले बढाउनको लागि प्रमोट गर्नुपर्ने दायित्व त छ, त्यसको लागि हामीले चाहिँ अलिक गम्भीरतापूर्वक सोध्नै पर्नेछ, केही मात्रामा न्यूनीकरण भएको छ, सकेसम्म चाहिँ विदेश जानु नपर्ने स्थिति चाहिँ हामीले निर्माण गर्न लागि हामी पहल गर्छौँ, र हामी सम्बन्धित पालिकाहरूले पनि हुन त त्यसमा आफ्नो तरिकाले भूमिका त निर्वाह गरिरहनु भएकै छ, त्यो ठाउँको लागि चाहिँ अब वृद्धि विकासको लागि अर्थात् संरक्षण सम्वर्धनको लागि उहाँहरूले चाहिँ बजेटको व्यवस्थापन गरिरहनु भएकै छ, अलिकति नयाँपन त दिएको छ, हिजोको चाहिँ ठाउँ अलि छुट्टै अब किसिमले चाहिँ अब के भन्छ विकास भएको भनौँ या चाहिँ संरक्षण भएको भनौँ यति हिसाबले भएको छ, त्यो बाटोबाट हेर्दाखेरि त अलि चाहिँ अब स्थानीय तहको अधिकारले गर्दाखेरि अलिकति चाहिँ नयाँ तरिकाले मौलिक तरिकाले विकास भएको चाहिँ अब भान हुन्छ, अझै पनि त्यसमा जोडबल गर्नुपर्ने कुरामा हामी अब जिल्लाको एउटा के भन्छ नीति निर्माण गर्ने तहमा छलफल गरेर तपाईँले जुन विषय उठान गर्नुभयो त्यसलाई हामी अझै व्यवस्थित गर्छौँ।
हजुर, यहाँको जिल्लामा पनि विभिन्न राजनीतिक पृष्ठभूमि भएका ना व्यक्तिहरू चाहिँ अहिले चाहिँ प्रमुख उपप्रमुख वडामा आउनु भएको होला होइन, यहाँ पनि एउटा फरक पृष्ठभूमिको हुनु होला, तर पनि के भने समग्र जिल्लाको विकास गर्नको लागि सबैले एक हुनु पर्ने अवस्था पनि हुन्छ, किनभने निर्वाचनमा जाँदाखेरि फरक राजनीतिक पृष्ठभूमि भइसके पनि जनताको प्रतिनिधि भइसकेपछि सबैको प्रतिनिधि हुन सक्ने वातावरण चाहिँ बनाउनु पर्छ, यसको लागि त्यो जिल्लामा के कसो अवस्था छ?
हजुर, यसमा यस्तो छ, अब यो निर्वाचन त एउटा लोकतन्त्रको एउटा चाहिँ सुन्दर बाटो भइहाल्यो होइन, जो जसले पनि लड्ने भेट्ने त्यो त त्यसको लागि त राज्यले दिएको सुविधाको एङ्गलबाट हेरेर त एउटा व्यक्ति स्वयं पनि एउटा समर्थक प्रस्तावक भइसकेपछि लड्न भिड्न पाउने कुरा त अधिकार दिएकै छ राज्यले, के चाहिँ अब चाहिँ नहुने पाटोबाट हेरेर हुने पाटोबाट जो पनि उम्मेद्वार हुन पाउने लड्न पाउने भिड्न पाउने कुरा छ, दल त तपाईँको चाहिँ लोकतान्त्रिक परिपाटीको एउटा पाटो भइहाल्यो होइन, विभिन्न दलबाट आउने कुरा हुन्छ, तर निर्वाचित भइसकेपछि चाहिँ तपाईँको त्यो जनताको साझो उम्मेद्वार हो, यो दलले मलाई यो व्यक्तिले मलाई भोट दिएन, यो दल मेरो होइन भन्ने हिसाबले त्यो हेर्न चाहिँ हुँदैन, त्यसले गर्दा चाहिँ समग्र विकास हुँदैन, आफ्नो दल हेर्ने अर्थात् चाहिँ अब अर्काको दल होइन भन्ने त्यो एङ्गलबाट हुँदैन, त्यही माथि हाम्रो जिल्ला समन्वय त अर्को एङ्गलबाट सबैले समन्वय गर्नुपर्ने ठाउँमा छ, सबै दलसँग समन्वय गर्नै पर्यो, सबै निर्वाचित प्रतिनिधिहरूसँग समन्वय गर्नै पर्यो, सम्पूर्ण कार्यालयहरूसँग कार्यालयसँग त कुनै राजनीतिक कुरा भएन, तर पनि अब चाहिँ तपाईँको चाहिँ समन्वय त गर्नै पर्यो भनिसकेपछि त्यहाँ त तपाईँको त्यो हिसाबले राजनीतिक पूर्वाग्रह अर्थात् राजनीतिक हिसाबले चाहिँ अब सोध्ने ओर्ने हिसाबले होइन कि साझा उम्मेद्वार साझा व्यक्तित्व हिसाबले अर्थात् चाहिँ संस्थाको हिसाबले भूमिका निर्वाह गर्नुपर्नेछ, र जहाँसम्म मकवानपुरको जिल्लाको सवालमा चाहिँ एउटा के चाहिँ अब सकारात्मक पक्ष छ भने राजनीतिक तपाईँको चाहिँ वैमनस्यता चाहिँ यहाँ छैन, एक किसिमको चाहिँ सौहार्दता छ होइन, राजनीतिक चाहिँ अब दलमा एक किसिमको चाहिँ सहजता सरलता अन्य ठाउँमा चाहिँ एउटै कुरामा चाहिँ विवाद हुने चाहिँ लडी भिडी हुने अर्थात् चाहिँ अब मान्छेको चाहिँ अब ज्यानै हातात हुने सम्भव पनि घटनाहरू पनि हुन्छ अन्य ठाउँमा भनेदेखि यहाँ चाहिँ एकदम विषम परिस्थितिमा पनि राजनीतिक दलमा चाहिँ एक सूझबुझपूर्ण चाहिँ तपाईँको सम्बन्ध जुन छ त्यो पाटो चाहिँ अत्यन्तै राम्रो छ, त्यही माथि त्यहाँ अब त्यहाँबाट निर्वाचित जनप्रतिनिधिहरूमा त्यति धेरै राजनीतिक वैमनस्यता छ जस्तो मलाई लाग्दैन, र हामीले चाहिँ झन् त्यो गर्ने कुरै भएन, र चाहिँ अब निर्वाचित चाहिँ अब एउटा अभ्यासको प्रक्रियाको हिसाबले लोकतान्त्रिक परिपाटीले दिएको संविधान दिएको एउटा कुराबाट आउँदाखेरि को कहाँबाट आयो भन्ने कुरा होइन भन्दा पनि दायित्व चाहिँ निर्वाह गर्ने कुरा चाहिँ महत्त्वपूर्ण हो जस्तो लाग्छ मकवानपुर जिल्ला यो सवालमा चाहिँ मलाई लाग्छ राम्रै छ, एकदम सम्बन्ध एकदम सुमधुर छ जस्तो मलाई लाग्छ।
हुन्छ घलानजी, हामीलाई समय दिनुभयो, आफ्ना महत्त्वपूर्ण कुराहरू राख्नुभयो, धन्यवाद।
हजुर, मेरो चाहिँ अब होइन विचारहरू राख्ने जुन अवसर दिनुभयो अर्थात् चाहिँ अब रेडियो नेपालले अर्थात् चाहिँ आज मकवानपुर जिल्लाको सवालमा अर्थात् चाहिँ मेरो विषय मलाई लागेको कुरा जुन राख्ने अवसर दिनुभएकोमा म चाहिँ अब रेडियो नेपाल परिवार र तपाईँ सम्पूर्णलाई चाहिँ अब धन्यवाद दिन चाहन्छु, र नेपालीहरूको महान चाडहरूको पनि म शुभकामना दिन चाहन्छु, धन्यवाद।
हस् धन्यवाद। अहिले हामीले कुराकानी गर्यौं बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानसँग, यसै कुराकानी सँगसँगै आजको रूपान्तरण पूरा हुन्छ। प्राविधिक सहकर्मी सुरेन्द्र पौडेललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।